सबैजनालाई फेरि पनि येशु ख्रिस्टको नाममा जय मसीह। तपाईँहरू सम्पूर्णलाई म आजको वचनमा स्वागत गर्न चाहन्छु। अनि आउनुहोस्, अब आज हामी आजको वचनमा हामी प्रवेश गर्नेछौँ। हेर्नुहोस् त, गएको हप्ताहरूमा हामीले एउटा विषयलाई हेरिराखेका थियौँ, अनि त्यो विषय चाहिँ के थियो त भन्दाखेरि ख्रिस्ट विरोधी, होइन, ख्रिस्ट विरोधी हो नि, एन्टी क्राइस्ट भन्ने विषयलाई हामीले हेरेका थियौँ। अनि साधारणतया एन्टी क्राइस्ट भन्ने बित्तिकै चाहिँ के हाम्रो मनमा आउँदछ भने, विचारमा आउँदछ भने, एन्टी क्राइस्ट भनेको चाहिँ है एउटा चिप लगाइन्छ, अनि त्यो चिप चाहिँ के हो, छ छ छ को चिप हो, होइन, त्यो चाहिँ बार कोड हुनसक्छ हो भन्ने कुराहरू चाहिँ हाम्रो मगजमा चाहिँ आउँदछ साधारणतया, होइन। र साथसाथै हेर्ने हो भने चाहिँ कस्तो त एउटा व्यक्ति हो, एन्टी क्राइस्ट भने चाहिँ के हो अरे, एउटा व्यक्ति हो, र त्यो व्यक्तिले चाहिँ सारा संसारमा चाहिँ राज्य गर्दछ भन्ने चाहिँ साधारणतया मानिसहरूको बुझाइ रहिआएको छ, होइन। अनि कम्प्युटरमा यस्तो चिप हो अथवा मानिसमा यस्तो चिप लगाइन्छ, होइन, जुन चिपले लगाइसकेपछि चाहिँ त्यो मान्छेले चाहिँ सबैजनालाई, संसारमा भएको हरेक व्यक्तिलाई चाहिँ माथि नियन्त्रण गर्दछ भन्ने चाहिँ साधारणतया बुझिन्छ र विश्वास गरिन्छ, है। तर हामीले पहिलो योहन्ना 2:18-19 हामीले हेर्छौँ भने चाहिँ, है, मान्छेले चाहिँ के भनेर बुझ्दछन् भने, एन्टी क्राइस्ट चाहिँ भविष्यमा आउने हो, होइन, भविष्यमा आउँदछन्, एउटा मान्छे हो जसले चाहिँ सारा संसारलाई राज्य गर्दछ भन्ने बुझिआइन्छ। तर बाइबलमा हामीले हेर्छौँ भने, है, अपोस्टल जोन प्रेरित योहन्नाले चाहिँ के भन्नुभएको छ त भन्दा, उहाँको समयमा नै, हेर्नुहोस् त, उहाँको समयमा नै चाहिँ धेरै एन्टी क्राइस्टहरू, ख्रिस्ट विरोधीहरू आइसकेका छन् भनेर चाहिँ उहाँले बताउनु भएको छ, हेर्नुहोस् है। अनि त्यसो भए अब प्रश्न आउँदछ, एन्टी क्राइस्ट ख्रिस्ट विरोधी भनेको चाहिँ के हो त, होइन। अनि हामीले प्रष्टैसँग बाइबलबाट हामीले हेऱ्यौँ कि एन्टी क्राइस्ट यानि कि ख्रिस्ट विरोधी भनेको चाहिँ एउटा व्यक्ति नभएर, व्यक्ति विशेष नभएर, तर के हो त भन्दाखेरि फल्स रिलिजियस करप्ट सिस्टम हो भन्ने कुरालाई हामीले हेऱ्यौँ। र साथसाथै है एन्टी क्राइस्ट भनेर अनि हामीले के कुरालाई हेऱ्यौँ त भन्दाखेरि, नामै तोकेर भन्नुपर्दाखेरि चाहिँ रोमन क्याथोलिक सिस्टम, होइन, यानि कि प्यापसी नै चाहिँ के हो त एन्टी क्राइस्ट सिस्टम हो भनेर चाहिँ हामीले हेऱ्यौँ। अनि त्यति मात्र नभएर हामीले प्रकाश 13 अध्यायबाट हामीले हेऱ्यौँ। प्रकाश 13 अध्यायमा के कुरालाई हेऱ्यौँ त भन्दाखेरि, त्यहाँनिरबाट चाहिँ एउटा बिस्ट निस्केर आयो भनेर भनेको छ, होइन, 11 पदमा हामीले हेर्छौँ भने त्यो बिस्टको चाहिँ कस्तो थियो त भन्दाखेरि, सिङ चाहिँ बाख्राको जस्तो थियो, होइन, र साथसाथै के थियो त त्यो, त्यसले चाहिँ ड्रागनले जस्तो बोल्दथ्यो भनेर चाहिँ हामीले वचन सुनेका थियौँ। अनि त्यो चाहिँ के हो त भन्दाखेरि, एन्टी क्राइस्ट सिस्टम चाहिँ, है, रोमन क्याथोलिक सिस्टम, प्यापसी सिस्टम मात्रै नभएर चाहिँ के हो त प्रोटेस्टेन्ट डिनोमिनेसन पनि चाहिँ एन्टी क्राइस्ट सिस्टममा पर्दछ भन्ने कुरालाई हामीले हेरिसकेका छौँ। अब त्यस पश्चात हामीले 13 अध्यायमा अर्को के कुरालाई हेऱ्यौँ त भन्दाखेरि, छाप लगाउने कुरालाई हेऱ्यौँ, होइन र, छाप चाहिँ कहाँ लगाइन्थ्यो बताइदिनुहोस् त, छाप कहाँ लगाइन्थ्यो, दुईवटा कुरा भनेको छ नि, होइन, साँच्चीकै आएर झ्याप्पै निधारमै छाप लाउने भनेको हो र, होइन, तर त्यसको अर्थ के थियो त भन्दाखेरि, निधारमा छाप लगाउनु भनेको चाहिँ, है, मनमा, माइन्डमा, है, मस्तिष्कलाई जनाउँदछ। अब यो छाप लागिनु भनेको चाहिँ के हो त भन्दाखेरि, यदि हामीले फल्स करप्ट सिस्टमको डक्ट्रिन्सहरूलाई चाहिँ, ए यो हो है, यस्तो पो हो भनेर चाहिँ यदि हामीले, है, विश्वास गर्छौँ भने, हामीले अध्ययन गरिसकेका छौँ मोस्ट होली फेथ भन्ने कुरालाई हामीले हेरेका छौँ नि, होइन र, मोस्ट होली फेथ भनेको चाहिँ के हो त एक्ज्याक्टली बाइबल अनुसारको डक्ट्रिन चाहिँ मोस्ट होली फेथ हो। त्योभन्दा बाहिरको कुरालाई चाहिँ हामीले एक्नोलेज गर्छौँ, ए यो हो भनेर हामीले विश्वास गर्छौँ र राख्छौँ, मनमा राख्छौँ भने चाहिँ त्यो चाहिँ के हो त भन्दाखेरि, छ छ छ को छाप लिनु हो, बुझ्दै हुनुहुन्छ, यो भनेर हामीले हेऱ्यौँ। र साथसाथै हामीले अर्को कुरालाई के हेऱ्यौँ त, अब हातमा पनि लगाइन्छ भनेको छ। अब हातमा लगाउनुले चाहिँ के कुरालाई जनाउँदछ त भन्दाखेरि, हात भनेको चाहिँ फेभर गर्नु होइन, हातले हातले चाहिँ फेभर भन्नुको मतलब कति समयमा होइन त्यो फल्स रिलिजियस सिस्टम करप्ट कुराहरूलाई चाहिँ हामीले पैसा दिएर सहायता गऱ्यौँ भने होइन, अनि हाम्रो कामहरू द्वारा हामीले चाहिँ मद्दत गऱ्यौँ भने चाहिँ के हुन्छ त भन्दाखेरि, हाम्रो हातमा पनि चाहिँ छ छ छको चिन्ह लाग्दछ। यो कुरालाई हामीले एन्टिक्राइस्टको है विषय अध्ययन गर्दै गर्दा वचन सुन्दै गर्दाखेरि हामीले पढिसकेका छौँ। त्यसो भए छ छ छ भन्ने कुरा चाहिँ के हो त होइन, छ छ छ भन्ने त लिटरल होइन, तर यो चाहिँ के हो त भन्दाखेरि एन्टिक्राइस्ट सिस्टमको एउटा होइन यहाँनिर चाहिँ के भनेछ, म्यानको नाम बिस्टको नाम हो भनेर भनिएको छ होइन। अनि त्यो नाम चाहिँ हेर्नुहोस् त प्यापसी सिस्टममा चाहिँ धेरै नामहरू चाहिँ चलाइएको छ है, ती नाममध्ये चाहिँ एउटा नाम चाहिँ यस्तो नाम छ जुन चाहिँ विकारविस फिलिडी होइन, विकारविस फिलिडी, अनि विकारविस फिलिडीको चाहिँ हामीले सबै कुरालाई हेर्नुहोस् त विकारविसलाई जोड्दछौँ भने कति आउँदछ त भन्दा 112 आउँदछ, र फिलीलाई जोड्दछौँ भने 53 आउँदछ, र डी भन्ने शब्दहरूलाई हामीले जोड्दछौँ भने 501 हुँदछ। टोटल तिनवटा जोड्दाखेरि चाहिँ 666 हुँदछ। यो चाहिँ के हो त भन्दा फल्स रिलिजियस सिस्टमको नम्बर अथवा छाप हो। आमेन, बुझ्दै हुनुहुन्छ? अनि यति कुरा चाहिँ हामीले एन्टिक्राइस्ट ख्रिस्त विरोधी भन्ने विषयमा हामीले वचन सुन्दै गर्दा नै हामीले अध्ययन गरिसकेका छौँ र वचन सुनिसकेका पनि छौँ। अब आज चाहिँ हामी दोस्रो आगमनको बारेमा हामी वचन सुन्न जाँदैछौँ। अब हेर्नुहोस् त, किन चाहिँ पहिला ख्रिस्त विरोधी हामीले हेऱ्यौँ, ख्रिस्त विरोधीको बारेमा हामीले अध्ययन गऱ्यौँ, र त्यस पश्चात हामी दोस्रो आगमन यीशु ख्रिस्तको सेकेन्ड कमिङको बारेमा हामी पढ्दैछौँ होइन, किन चाहिँ होला? आउनुहोस् हामी त्यो एउटा पद पढेर अब त्यो बुझ्दै अगाडि हामी बढ्नेछौँ। अब हेर्नुहोस् त, दोस्रो थेसलोनिकी 2:1-3 पद पढिदिनुहोस् त, दोस्रो थेसलोनिकी 2:1-3 पद ब्रदर जोएल पढिदिनुहोस् त, तपाईँहरूले टिप्नुहोस् र एकदम नोटहरू पनि बनाउनुहोस् है।
अब हे भाइहरू, हाम्रा प्रभु येशू ख्रीष्टको आगमन र उहाँ कहाँ हाम्रो भेला हुने विषयमा हामी तिमीहरूलाई बिन्ती गर्दछौ, मानौ ख्रीष्टको दिन नजिकै आइपुगेको छ। जस्तै गरी अब वक्ताद्वारा वा वचनद्वारा वा हामीबाट आएको जस्तो पत्रद्वारा तिमीहरू यति चाँडै मनमा थरथर नखान न त विचलित नहो, कसैले तिमीहरूलाई
हो पढिदिनुहोस्
कसैले तिमीहरूलाई कुनै रीतिले धोका नदियो, किनभने पहिले धर्म पत नआएसम्म र त्यो पापको पुरुष त्यो विनाशको पुत्र प्रकट नभएसम्म त्यो दिन आउने छैन।
हेर्नुहोस् त त्यहाँनिर यहाँ चाहिँ के लेखिएको छ त भन्दाखेरि, यहाँ के लेखिएको छ त, तिन पदलाई हामी अलिकति ध्यान दियौँ है त। तिन पद ल हुन्छ, तिन पदमा यहाँ के लेखिएको छ त भन्दाखेरि, कसैले तिमीहरूलाई कुनै रीतिले धोका नदियोस्, सुन्नुहोस् है, धोका नदियोस् किनभने पहिले धर्म पतन नआएसम्म, पहिला कुरा याद गर्नुहोस् त, पहिला के आउने रहेछ, धर्म पतन, र त्यसपछि के भनेको छ, र त्यो पापको पुरुष त्यो विनाशको पुत्र ठिक छ प्रकट नभएसम्म त्यो दिन आउने छैन। अब त्यो दिन भनेको के हो त, त्यो दिन भनेको के हो, दुई पदमा हेर्नुहोस् त, त्यहाँ येशु ख्रिस्टको आगमन 1:2 हामीले हेर्छौँ भने येशु ख्रिस्टको आगमनको विषयमा छ क्या यहाँ, दोस्रो आगमनको, बुझ्दै हुनुहुन्छ? भनेपछि पहिला के आउनुपर्ने रहेछ त, तिन पदमा हेर्नुहोस् त, पहिलो धर्मपतन आउनु पर्दछ। अब हेर्नुहोस् त, धर्मपतन भनेको के हो, तल फुटनोट 1 पढिदिनुहोस् त, 2:3 मण्डली चाहिँ सत्यताबाट चाहिँ के हुन्छ, टाढा हुन्छ हो। पहिला चाहिँ के हुनुपर्ने रहेछ, धर्म पतन आउनुपर्ने रहेछ। यो चाहिँ हामीले हेरिसकेका छौँ, यो चाहिँ आज हाम्रो आँखाकै सामु होइन यी कुराहरू पुरा भइसकेका छन्, धर्मपतन होइन र हामीले एन्टी क्राइस्ट सिस्टममा हामीले पढ्दै गर्दाखेरि के कुरालाई पायौँ त, फल्स डक्ट्रिनै फल्स डक्ट्रिन चाहिँ मण्डलीमा भित्रेको छ। सोल हेर्नुहोस् त, हो कि होइन, सोल सोल चाहिँ मर्छ कि मर्दैन, सोल डाइज भनेर हामीले हेऱ्यौँ, तर यहाँनिर मण्डलीमा चाहिँ के भित्रेको छ त, सोल इमोर्टल भन्ने डक्ट्रिन भित्रेको छ होइन, ट्रिनिटी हेल लॉर्ड्स मेमोरियल सपर हेर्नुहोस् त, यी सबै कुराहरू चाहिँ के छ त भन्दाखेरि, डक्ट्रिन्सहरू चाहिँ के छ भन्दाखेरि पतन भएको छ मण्डलीबाट, बुझ्दै हुनुहुन्छ। त्यसो हो भने यी सबै कुराहरू चाहिँ के भएको छ, धर्म पतन भइसकेको छ र साथसाथै अर्को के भनेको छ, पापको पुरुष विनाशको पुत्र। हामीले हेऱ्यौँ नि एन्टी क्राइस्ट सिस्टमको जन्म कसरी भयो, रेभलेसन 12 अध्यायमा, प्रकाश 12 अध्यायमा हामीले हेऱ्यौँ होइन, त्यसपछि 1260 वर्षसम्म कसरी राज्य गर्यो भन्ने कुरालाई हामीले हेऱ्यौँ, जन्मियो र जन्मेर चाहिँ के पनि भयो त, बढेर म्यान अफ सिन पनि भइसकेको छ भन्ने कुरालाई हामीले हेरिसकेका छौँ। त्यसो हो भने एन्टी क्राइस्ट सिस्टम आइसकेको छ भने यी दुईवटा कुरा पुरा भइसकेको छ भने चाहिँ अब के गर्न जरुरी रहेछ त, हामीले दोस्रो आगमनको विषयमा हामीले जानकारी हुन जरुरी छ। आमेन, बुझ्दै हुनुहुन्छ। त्यो दिन कहिलेसम्म आउँदैन अरे, जबसम्म चाहिँ धर्म पतन हुँदैन र पापको पुरुष प्रकट हुँदैन तबसम्म चाहिँ त्यो दिन आउने छैन, येशु ख्रिस्टको दोस्रो आगमन हुँदैन भनेर यहाँ लेखिएको छ भने, तर आज हाम्रै आँखाको अगाडि चाहिँ यी कुराहरू पुरा भइसकेको छ। त्यसो हो भने हामीले येशु ख्रिस्टको दोस्रो आगमनको विषयमा चाहिँ अध्ययन गर्न एकदमै महत्त्वपूर्ण छ। आमेन, बुझ्दै हुनुहुन्छ। किन हामीले एन्टी क्राइस्ट हेरेर चाहिँ दोस्रो आगमनको विषयमा हेर्दैछौँ भन्ने कुरा चाहिँ बुझ्न जरुरी छ। ओके, अब हामीले कसैलाई सोध्यौँ भने येशु ख्रिस्ट कहिले आउनुहुन्छ त भनेर हामीले सोध्यौँ भने चाहिँ सबै साधारणत चाहिँ उत्तर चाहिँ के आउँदछ त भन्दा, भेरी सुन, छिट्टै आउनुहुन्छ होइन, छिट्टै आउनुहुन्छ होइन र, हो सुन्नुभएको होला नि होइन र, है म मण्डली जान थालेको पनि 17 वर्ष लगभग, त्यस 16-17 वर्ष भइसकेछ हेर्नुहोस् है, त्यो अगाडि 16-17 वर्ष अगाडि पनि मैले चाहिँ त्यही कुरा सुनेको थिएँ कि होइन, येशु ख्रिस्ट आउँदै हुनुहुन्छ, येशु ख्रिस्टको आगमन नजिक छ, आउँदै हुनुहुन्छ आउँदै हुनुहुन्छ आउँदै हुनुहुन्छ भनेको 16-17 वर्ष बितिसकेछ भन्नुको मतलब, अब तपाईँहरू पनि मभन्दा सायद धेरै अगाडिदेखि जान थाल्नुभएको पनि हुन सक्नुहुन्छ भने, त्योभन्दा अगाडिदेखि नै तपाईँहरूले पनि सुन्दै आउनुभएको कुरा चाहिँ के हो त भन्दाखेरि, येशु ख्रिस्ट आउँदै हुनुहुन्छ आउँदै हुनुहुन्छ आउँदै हुनुहुन्छ आउँदै हुनुहुन्छ, हो कि होइन, हेर्नुहोस् त आउँदै हुनुहुन्छ। अब हामीले बाइबलमा हेर्छौँ भने है एन्जल्स एन्जल्सलाई चाहिँ स्वर्गबाट चाहिँ यहाँ पृथ्वीमा आउन कति समय लाग्छ होला, कति समय लाग्छ होला, एकैछिनमा आउँछ, हामीलाई बाइबलमै लेखिएको छ क्या, बाइबलमै छ। हामीले हेर्छौँ भने दानियल है अगमवक्ताले जब प्रार्थना गरिराख्नु भएको थियो, त्यो चाहिँ हामी 9 अध्यायमा पाउँछौँ, दानियल 9 अध्यायमा प्रार्थना गर्दै गर्नुहुँदा, प्रार्थना है गर्दै गर्नुहुँदा नै एन्जल चाहिँ एकदम बेगले आयो भनेर भन्दछ क्या, प्रार्थना गर्दा गर्दै एन्जल चाहिँ स्वाट्टै चाहिँ के गरेको छ त भन्दा, दानियलले प्रार्थना गर्दै गरेको ठाउँमा चाहिँ आइपुगेको छ, कहाँबाट, स्वर्गबाट। त्यस भए विदिन अ सेकेन्ड आँखाको एक झिमिकमा चाहिँ स्वर्गदूत है स्वर्गबाट चाहिँ पृथ्वीमा आउन सक्दछ भने, हेर्नुहोस् त येशु ख्रिस्ट झन् स्वर्गदूतहरूभन्दा पनि महान हुनुहुन्छ, उहाँ आउन सक्नुहुन्न र, आउन सक्नुहुन्छ, तर पनि किन यति धेरै समय लागिराखेको छ होइन, हो नि। अब कसैलाई अब कुन समयमा आउनुहुन्छ के हो भनेर भन्यो भने चाहिँ प्राय सबैजनाले चाहिँ के कुरा भन्नुहुन्छ भने, अह कहिले आउनुहुन्छ, छिट्टै चाहिँ आउनुहुन्छ, कहिले चाहिँ थाहा छैन, किन, किनभने बाइबलमा एउटा यस्तो पद छ है जुन पदले चाहिँ के कुरालाई बताउँदछ भने, त्यो घडी कसैलाई थाहा छैन है, न त स्वर्गदूतहरूलाई, न त स्वर्गमा हुनेहरूलाई, न त पुत्रलाई, तर पितालाई मात्रै थाहा छ, हो पितालाई मात्रै चाहिँ त्यो समय थाहा छ, त्यो घडी थाहा छ, बाँकीहरू कसैलाई पनि थाहा छैन भनेर चाहिँ, त्यही भएर कहिले आउनुहुन्छ कहिले आउँछ थाहा छैन, तर आउनु चाहिँ हुन्छ भेरी सुन भनेर चाहिँ भन्ने गरिन्छ। आउनुहोस् हामी त्यो पद पनि हेर्नेछौँ, मर्कुस 13:32 पद। तपाईँहरूले मत्तीमा पनि त्यो कुरा पाउनुहुन्छ, तर हामी अहिले चाहिँ मर्कुस 13:32 पदलाई हामी हेर्नेछौँ। सिस्टर सुनितालाई पढिदिनु हुन म अनुरोध गर्न चाहन्छु। हेर्नुहोस् त, पुत्रलाई पनि थाहा छैन, यानि कि यीशु ख्रीष्टलाई पनि त्यो घडी थाहा छैन, न त अरू एन्जल्सहरूलाई थाहा छ, तर कसलाई मात्रै थाहा छ? पितालाई मात्रै है। हो, वचनमा लेखिएको छ भने त्यो सत्य नै हो, होइन र? तपाईँको वचन सत्य हो भनेर हामीले योहन्ना 17:17 हेरेको छौँ। तर हामीले के कुरालाई बुझ्न जरुरी छ भने, यीशु ख्रीष्टले कहिले भन्नुभएको हो यो शब्द, अथवा यो वचनलाई कहिले भन्नुभएको भन्ने कुरालाई चाहिँ हामीले निहाल्न जरुरी हुँदछ। बुझ्दै हुनुहुन्छ? यीशु ख्रीष्टले कहिले बोल्नुभयो त यी शब्द, यी वचन? भने यीशु ख्रीष्ट चाहिँ क्रुसमा टाँगिनुभन्दा अगाडि र पुनरुत्थान हुनुभन्दा अगाडि उहाँले यो कुरा बोल्नुभएको हो कि होइन? हो कि होइन? यो कुरा हो नि। त्यसो हो भने यीशु ख्रीष्ट स्वयंले, हेर्नुहोस् है, यीशु ख्रीष्ट स्वयंले चाहिँ पुनरुत्थान भएपछि चाहिँ के भन्नुहुन्छ, त्यो कुरालाई पनि हामीले ध्यान दिन जरुरी हुँदछ। आमेन। अब हामीले हेर्छौँ भने चाहिँ परमेश्वरले चाहिँ यीशु ख्रीष्टलाई चाहिँ है ऱ्यान्सम सेक्रिफाइसको रूपमा चाहिँ हुनको निम्ति पठाउनु भएको थियो। ऱ्यान्सम भन्ने हामीले है वचन सुनिसकेका छौँ, त्यो चाहिँ के हो त, ऱ्यान्सम भनेको छुटकाराको मोलको निम्ति है हुनको निम्ति चाहिँ उहाँले पठाउनु भएको थियो। हो, यो समयमा चाहिँ उहाँले आफ्नो विश्वास योग्यतालाई चाहिँ उहाँले प्रुभ गर्नुभएको थिएन। बुझ्दै हुनुहुन्छ? विश्वास योग्यतालाई उहाँले प्रुभ गर्नुभएको थिएन, अनि त्यो समयमा उहाँले भन्दै हुनुहुन्छ। तर हेर्नुहोस् है, जब उहाँले आफ्नो प्राण चाहिँ क्रुसमा चाहिँ छुटकाराको मोलको निम्ति दिनुभयो, त्यसपछि उहाँ जब पुनरुत्थान हुनुभयो, उहाँले के भन्नुहुन्छ त, अब त्यो वचनलाई पनि हामी अध्ययन गरौँ, जुन कुरा मत्ती 28:18 हामी पाउँदछौँ र अन्य पुस्तकहरूमा पनि हामी पाउँदछौँ ती कुराहरू। तर आज अहिले मत्ती 28:18 हामी अध्ययन गर्नेछौँ। सिस्टर रोमीलाई पढिदिनु हुन म अनुरोध गर्न चाहन्छु। मत्ती 28:18
अनि तिनीहरू कहाँ आएर यसो तिनीहरूसँग यसो भन्दै बोल्नुभयो, स्वर्ग र पृथ्वीमा सारा अधिकार मलाई दिएको छ।
आमेन। हेर्नुहोस् त, यहाँ यीशुले के भन्दै हुनुहुन्छ, पुनरुत्थान भइसक्नु भएपछि के भन्नुभयो, हेर कहाँ कहाँको, स्वर्ग र पृथ्वीमा सारा अधिकार। कुन अधिकार? कति अधिकार? अलिकति अधिकार, सारा अधिकार दिएको छ। हेर्नुहोस् त, त्यसो हो भने यीशु ख्रीष्टलाई चाहिँ है उहाँले प्रुभ गर्नुभन्दा अगाडि चाहिँ यो अधिकार दिएको थिएन, तर जब उहाँले आफ्नो फेथफुलनेसलाई प्रुभ गर्नुभयो, परमेश्वरले भन्नुभएको कामलाई उहाँले चाहिँ बकैता उहाँले पुरा गर्नुभयो, त्यस पश्चात चाहिँ यो अधिकार चाहिँ उहाँलाई चाहिँ कसले दिनुभयो त, कसले दिनुभयो, परमेश्वरले दिनुभयो। हेर्नुहोस् है, परमेश्वरले उहाँलाई ती सबै अधिकारहरू चाहिँ दिनुभयो। अब हेर्नुहोस् त, अधिकारहरू सबै अधिकार उहाँलाई दिनुभयो भनेपछि अब यीशु ख्रीष्टलाई उहाँ कहिले आउँदै हुनुहुन्छ, के गर्नुहुन्छ भन्ने कुरा उहाँलाई थाहा हुन्छ कि हुँदैन होला? हजुर, थाहा हुन्छ नि, होइन? थाहा हुन्छ। अब हेर्नुहोस् त, यही कुरा हामी है प्रकाशको पुस्तकमा हामी पाउँदछौँ। यो चाहिँ अगमवाणीको रूपमा चाहिँ यहाँ भनिएको छ। आउनुहोस् हामी त्यो वचनलाई अब एकदमै एउटा एउटा गर्दै हामी हेर्नेछौँ। प्रकाश पाँच अध्यायलाई पल्टाइदिनुहोस् त। प्रकाश पाँच अध्याय हाम्रो ब्रदर अनिललाई एक एक पद बिस्तारै पढिदिनु हुनको निम्ति म अनुरोध गर्न चाहन्छु। प्रकाश पाँचको पहिला एक पद पढिदिनुहोस्।
अनि मैले त्यस सिंहासनमाथि बस्नु भनेको दाहिने हात र भित्रपट्टि र बाहिरपट्टि लेखिएको सात कुना मुहारा छापले छाप मारिएको एउटा पुस्तक देखेँ।
ल अब यति पहिला रोकौँ है दामी। यहाँ के लेखिएको छ त, अनि मैले त्यस सिंहासनमाथि बस्नु हुनेको दाहिने हातमा, हेर्नुहोस् है कसको कसको हेर्नुहोस् त, कसको हातमा, सिंहासनमाथि बस्नु हुनेको दाहिने हातमा। अब यही अध्यायको हामी पाँचको तेह्र पदलाई हामीले हेर्छौँ भने चाहिँ सिंहासनमाथि बस्नु हुने उहाँ चाहिँ परमेश्वर पिता हुनुहुन्छ है। अब हेर्नुहोस् है एउटा एउटा कुरालाई हामी हेर्नेछौँ। अनि उहाँको हातमा चाहिँ के थियो त, भित्रपट्टि र बाहिरपट्टि लेखिएको। अब यो तपाईँहरूले चिन्ह लगाउनुहोस् है, एउटा सिंहासन चिन्ह लगाउनुहोस्, भित्रपट्टि र बाहिरपट्टि लेखिएको चिन्ह लगाउनुहोस् होइन। र त्यसपछि त्यहाँ के भएको छ, सातवटा मोहर लगाएको छ हेर्नुहोस् है, सातवटा मोहरलाई पनि चिन्ह लगाउनुहोस्। र अनि सातवटा मोहर लगाएको चाहिँ के भेटियो त, त्यहाँ के थियो त भन्दाखेरि एउटा पुस्तक देखे। के थियो पुस्तक? अब हेर्नुहोस् है, अब यो पुस्तक चाहिँ कुन हो त भन्दाखेरि यो पुस्तक चाहिँ अरू केही नभएर चाहिँ बाइबल हो। बुझ्दै हुनुहुन्छ? अब त्यो बाइबलमा चाहिँ के हेर्नुहोस् त, भित्रपट्टि र बाहिरपट्टि यसको अर्थ चाहिँ के हो त भन्दाखेरि, हामीले साधारणत बाइबललाई पढ्छौँ भने साधारण बुझ्छौँ क्या, त्यो चाहिँ बाहिरपट्टिबाट बुझ्छौँ क्या साधारण हो। कतिवटा वचनहरू चाहिँ नि आज अहिले हामीले रियलाइज गर्दैछौँ नि होइन र, हो कि होइन भन्नुहोस् त। हेर्दा हामीले पढ्दाखेरि त साधारण जस्तो लाग्थ्यो, साधारण साधारण साधारण, तर यी दिनहरूमा जसै हामी है परमेश्वरको वचनमा हामी गहिराईमा है पुगेर अध्ययन गर्दै गर्दाखेरि वचन सुन्दै गर्दाखेरि त हामीले के कुरालाई चाल पाउँदैछौँ भन्दाखेरि, ओहो यता बाहिरी मात्र पढेर नहुने रहेछ, भित्री तवरले त गुदी गुदी हामीले बुझ्न जरुरी रहेछ भन्ने कुरालाई हामी बुझ्दैछौँ नि होइन। हो यो चाहिँ के हो त भन्दा, वचन चाहिँ बाहिरबाट लेखिएको र भित्रीबाट लेखिएको पुस्तक हो। बुझ्दै हुनुहुन्छ? अब यो पुस्तकमा चाहिँ फेरि मोहर लगाएको थियो अरे, हो मोहर लगाएछ भनेको छ कस्तो, कतिवटाले, कतिवटाले सात। अब बाइबलमा हेर्छौँ भने सातवटाले के कुरालाई जनाउँदछ त, सात, सातले चाहिँ पूर्णतालाई जनाउँदछ होइन र, हो सातले पूर्णतालाई जनाउँदछ। अब हेर्नुहोस् है वचनमै हामीले हेर्छौँ भने सात दिन होइन र, सात दिनको विषयमा हामी हेर्छौँ, सातवटा समाधान होइन, सातवटा मण्डली बाइबलमा छ नि छैन र, हो सातले चाहिँ के कुरालाई जनाउँदछ, पूर्णतालाई। त्यसो हो भने वचन चाहिँ के रहेछ त, पूर्ण तरिकाले चाहिँ सिल गरेको क्या, अब कसैले नबुझ्ने। बुझ्नुभयो? बुझ्दै हुनुहुन्छ? वचन चाहिँ के गरेको रहेछ त, पूर्ण तरिकाले सिल गरेर राखिएको क्या, त्यही भएर बुझ्दै बुझिँदैन। यो कुरा हामी दानियलको पुस्तकमा पनि पढ्छौँ हो, दानियलले भिजन देख्यो हो, बाह्र अध्यायतिर हामीले हेर्छौँ भने चाहिँ दानियलले धेरै भिजन दर्शनहरू देख्नु भएको छ। अनि परमेश्वरले चाहिँ के भन्नुभएको छ, ए स्वर्गदूत आएर चाहिँ, दानियल तिमी आफ्नो बाटो लाग, ए तिम्रो लागि होइन, यो त मोर छाप लगाएर राखिएको छ भनेर भनिएको छ नि त होइन। हेर्नुहोस् त भनेपछि बाइबल चाहिँ के रहेछ त, कम्प्लिटली मोर छाप लागेको पुस्तक हो। अब हेर्नुहोस् त हामी यसै या 29:11-12 पद पढौँ त हामी, श्रेष्ठ मुना पढिदिनुहोस् त, यसै या 29:11-12 बिस्तारै पढिदिनुहोस् है, यसै या 29:11-12 पल्टाउनुहोस् है सबैजनाले, एउटा एउटा अक्षरहरूलाई, एउटा एउटा वचनहरूलाई हेर्नुहोस् है। हुन्छ पढिदिनुहोस्।
अनि सम्पूर्ण दर्शन तिनीहरूका निम्ति मोहर छाप लगाइएको पुस्तकका वचनहरू जस्तो भएको छ, जुन पुस्तक मानिसहरूले लिएर लेख्न पढ्न जाने मानिसलाई यसो भन्दै दिन्छन्। म तपाईँलाई बिन्ती गर्छु यो पढिदिनुहोस् पढिदिनुहोस् न, तर तिनले भन्छन् म सक्दिनँ किनकि यो मोहर छाप लगाइएको छ, अनि त्यो पुस्तक लेख्न पढ्न नजानेलाई यस्तो भन्दै दिइन्छ म तिमीलाई बिन्ती गर्छु यो पढिदिनुहोस्। तर त्यसले भन्छ म लेख्न पढ्न जान्दिनँ।
हेर्नुहोस् त यहाँ पुस्तक हेर्नुहोस् है, सम्पूर्ण दर्शन तिमीहरूका निम्ति मोहर छाप लगाएको पुस्तकका वचनहरू जस्तो भएको छ। अनि त्यो पुस्तकलाई चाहिँ पढ न त भनेर भन्दै गर्दाखेरि चाहिँ म पढ्न जान्दिनँ म बुझ्दिनँ, पढिदिनुहोस् त भन्दा म पढ्न जान्दिनँ म बुझ्दिनँ भनेर चाहिँ यहाँ भनिएको छ। हेर्नुहोस् त वचन चाहिँ कस्तो रहेछ त भन्दाखेरि कम्प्लिटली छाप लगाइएको पुस्तक हो। अब तपाईँहरूले 28 पदमा तपाईँहरूले हेर्नुहुन्छ भने चाहिँ हेर्नुहोस् त, अनि त्यस दिन बहिराहरूले पुस्तकका शब्दहरू सुन्नेछन् र धमिलोपनबाट र अन्धकारबाट अन्धाहरूका आँखाहरूले देख्नेछन् भनेर यहाँ लेखिएको छ। हेर्नुहोस् त है, 1000 वर्षको राज्यमा चाहिँ के हुनेछ त सबैजनाले चाहिँ पुस्तकहरू चाहिँ बुझ्नेछन् भन्ने कुरा चाहिँ यहीँनिर पनि लेखिएको हामी पाउँदछ। अब हेर्नुहोस् है, फेरि हामी अब कहाँ फर्केर आउँ, प्रकाश 1:5 अध्यायमै हामी फर्केर आउँ है। सिंहासनमाथि हुनेले चाहिँ के कुरालाई जनाउँछ, परमेश्वर पिता, परमेश्वर पिताको हातमा के रहेछ, पुस्तक बाइबल होइन, र त्यो पुस्तक चाहिँ के रहेछ त 7 वटा मोहर लगाइएको भनेको कम्प्लिटली सिल बुक, कसैले नबुझ्ने सिल गरेर राखिएको भन्ने कुरालाई जनाइँदछ, र भित्रपट्टि र बाहिरपट्टि लेखिएको पुस्तक हो। अब 2 पद पढिदिनुहोस् त।
अनि मैले एकजना शक्तिशाली स्वर्गदूतमा ठुलो स्वरले प्रचार गरिने निद्रा देखेँ। यो पुस्तक खोल्न र यसका छापहरू तोड्न हो योग्य छ।
अब हेर्नुहोस् त, शक्तिशाली स्वर्गदूतले चाहिँ के गर्यो त यहाँनिर प्रचार गरिराखेको देख्यो है, अनि के भन्यो त भन्दाखेरि यो पुस्तक खोल्न, यो पुस्तक खोल्न र यसका छापहरू तोड्न। छाप त 7 वटा लगाइएको थियो होइन, को चाहिँ योग्य छ त, को योग्य छ होइन, को योग्य छ। अब त्यसपछि पढिदिनुहोस् त। ल हेर्नुहोस् त, अब त्यो पुस्तक खोल्ने त कोही पनि छैन, यो योग्यको स्वर्गमा पनि छैन पृथ्वीमा पनि कोही पनि छैन। हेर्नुहोस् त, अब पढिदिनुहोस् त 5।
अनि म
हजुर 4 पद,
किनकि त्यो पुस्तक खोल्न र देशमा हेर्न सक्ने कोही योग्यको पाइन।
अब हेर्नुहोस् त, अब त्यसपछि त्यस्तो देख्दै गर्दाखेरि त योहन्ना चाहिँ के भयो त, योहन्नाले दर्शन देख्दै गर्दा लो अब कसैले पनि खोल्न सक्दैन अब के गर्ने भनेर चाहिँ योहन्ना चाहिँ के गर्यो त एकदमै रोयो है, एकदमै रोयो भनेर चाहिँ यहाँ बताएको छ। त्यसपछि प्राचीन
यो पुस्तक खोल्न र देशका 7 वटा छापहरू जोड्नलाई युदा कुलको दाउदको जरा विजयी
हेर्नुहोस् त, अब एकदमै है योहन्ना चाहिँ घुवा घुवा रुँदाखेरि चाहिँ अब यहाँ के भयो त भन्दाखेरि एकजना ती प्राचीनहरू मध्येका एकजना भनेर लेखिएको छ। अब यो प्राचीनको विषयमा हामी भोलि पर्सि प्रभुको अनुग्रहमा हामी हेर्छौँ नि। अब यो प्राचीन भन्ने चाहिँ तपाईँहरूले 4 अध्यायमा पनि पाउनुहुन्छ है, 4:10 पदमा हेर्नुभयो भने 24 प्राचीनहरू भनेर यहाँ लेखिएको छ होइन। अब ती 24 प्राचीनहरूमध्ये चाहिँ एकजनाले चाहिँ के गर्यो त है, एकजनाले चाहिँ आएर चाहिँ यहाँ के भनेको छ त, नरौ हेर यो पुस्तक खोल्न, सुन्नुहोस् त यो पुस्तक खोल्न, हेर्नुहोस् है बन्द गरेको थियो नि होइन, अब यो पुस्तक खोल्न र यसका 7 वटा छापहरू तोड्न, 7 वटा, एउटा मात्रै होइन कतिवटा, 7 वटा, किनकि 7 वटै मोहर लगाएको थियो नि होइन, 7 वटा छापहरू तोड्नलाई यहुदाको कुलको सिंह दाउदको जरा विजय हुनुभएको छ। अब यहुदा कुलको सिंह को हो, को हुनुहुन्छ, येशु ख्रीष्ट। त्यसो भए सबै बाइबलमा मोहर छाप लगाएर राखिएको थियो, अब ती सबै कुरालाई चाहिँ नि खोल्नको निम्ति चाहिँ को योग्यको हुनुहुन्छ त, येशु ख्रीष्ट, येशु ख्रीष्ट हुनुहुन्छ। अब हेर्नुहोस् है यहाँ, अनि यहाँ के लेखेको छ, दाउदको जरा विजय हुनुभएको छ, खोल्नको निम्ति के हुनुभएको छ, विजय हुनुभएको छ। अब अघि भर्खरै हामीले हेऱ्यौँ होइन र, येशु ख्रीष्टले फेथफुलनेस प्रुभ नगर्नु भएसम्म चाहिँ उहाँले चाहिँ वचनको कुराहरू सबै कुराहरूमा चाहिँ उहाँले चाहिँ के गर्नुभएको थियो त उहाँलाई थाहा थिएन. तर जब उहाँले फेथफुलनेस प्रुभ गर्नुभयो त्यसपछि चाहिँ यो मोहर खोल्नको निम्ति चाहिँ उहाँ विजय हुनुभयो. आमेन. रेभलेसन 3:21 पढिदिनुहोस् त. प्रकाश 3:21 श्रेष्ठ सुनिता पढिदिनुहोस् त. प्रकाश 3:21 उहाँ विजय हुनुभएको छ है. हेर्नुहोस् है विजय केमा हुनुभएको छ त. प्रकाश 3:21 यीशु ख्रीष्टले के पाउनु भयो अरे? जय पाउनु भयो. अनि उहाँ कहाँ हुनुहुन्छ? सिंहासन. सिंहासन मात्रै लेखा छ, अरू के लेखा छ त्यहाँ? हो र 3:21 3:21 हेर्नुहोस् त. भन्नुहोस् है म फेरि पढ्न चाहन्छु है. प्रकाश 3:21 जसले जय पाउँछ उसलाई म मेरो सिंहासनमाथि मसँग बस्न दिनेछु हो, जसरी मैले पनि जय पाएँ र मेरो पितासँग. कोसँग? मेरो पितासँग उहाँको सिंहासनमाथि. कहाँ? उहाँको सिंहासनमाथि बसे. हो अब यो जय चाहिँ उहाँले कहिले पाउनुभयो त भन्दा जब उहाँले फेथफुलनेस भइकन हो उहाँले परमेश्वरले भन्नुभएको कामलाई उहाँले बक्कैता पुरा गर्नुभयो. हामी फिलिपीको पुस्तक 2 अध्यायमा हामीले हेर्छौँ भने उहाँ के लेखिएको छ त भन्दा मृत्युसम्म उहाँ चाहिँ आज्ञाकारी हुनुभयो हो र उहाँलाई यस्तो नाम दियो भनेको छ. त्यो नाम चाहिँ के हो त? यीशु ख्रिस्ट. यीशु नाम हो भनेर चाहिँ लेखिएको छ. आमेन. बुझ्दै हुनुहुन्छ? हो अब यो मोहर तोड्नको निम्ति चाहिँ को योग्य हुनुभएको छ त भन्दाखेरि यीशु ख्रिस्ट. के को मोहर? बाइबलको. त्यसो हो भने वचनको सबै कुराहरू चाहिँ अब यीशु ख्रिस्टलाई थाहा छ. आमेन. बुझ्दै हुनुहुन्छ? हो बाइबलमा लेखिएका हरेक कुरा चाहिँ अब कसलाई थाहा छ त भन्दाखेरि यीशु ख्रिस्टलाई पूर्ण तरिकाले थाहा छ. किन? उहाँले सबै कुराहरू चाहिँ वचनको हरेक कुरा तोड्नुभएको छ. अब हेर्नुहोस् है योहन्ना 16:13 पढिदिनुहोस् त. अब के मण्डलीलाई थाहा छ होला यो कुरा? अब यीशु ख्रिस्टको दोस्रो आगमनको विषयमा के मण्डलीलाई थाहा छ त? पढिदिनुहोस् त योहन्ना 16:13 पद. हाम्रो ब्रदर जोएल पढिदिनुहोस् त योहन्ना 16:13 पद. हजुर.
तापनि जब उहाँ अर्थात् सत्यको आत्मा हुनुहुन्छ तब उहाँले तिमीहरूलाई सबै सत्यताभित्र डराउनु हुनेछ, किनभने उहाँ आफ्नै तर्फबाट बोल्नु हुने छैन तर उहाँले जे सुन्नुहुनेछ उहाँ त्यही बोल्नुहुनेछ अनि उहाँले तिमीहरूलाई आउने कुराहरू बताउनुहुनेछ.
आउने कुराहरू. हेर्नुहोस् त यहाँ के लेखेको छ? तिमीहरूलाई सबै सत्यताभित्र डोराउनु हुनेछ. तिमी भनेको यहाँ को हो त? यसोले कसलाई भन्दै हुनुहुन्छ यहाँ? तिमीहरूलाई भनेर भन्दै गर्दाखेरि मण्डलीलाई हो. कसले को पठाउँछु भन्दै हुनुहुन्छ? उहाँले पवित्र आत्मालाई पठाउँछु भन्दै हुनुहुन्छ हो. अब हेर्नुहोस् है त्यसो हो भने जब यीशु ख्रीष्टको पुनरुत्थान भयो उहाँले सबै कुरा उहाँ विजय हुनुभयो त्यसपछि उहाँले है सबै कुरा उहाँलाई थाहा छ र उहाँले कसलाई पठाउनु भयो त भन्दाखेरि पवित्र आत्मालाई मण्डलीमा पठाउनु भयो. कहिले? पेन्तिकोसको दिनमा हो. पेन्तिकोसको दिनमा पठाउनु भयो. अब के छ त भन्दाखेरि मण्डलीलाई पनि उहाँको दोस्रो आगमनको विषयमा चाहिँ अब जानकारी छ, अवगत छ. आमेन. बुझ्दै हुनुहुन्छ? पहिले परमेश्वर पितालाई मात्रै थाहा थियो हो, किनकि यीशु ख्रीष्ट स्वयंले पनि त्यही भन्नुभयो होइन र. जब उहाँ पुनरुत्थान हुनुभयो त्यस पश्चात यीशु ख्रीष्टलाई पनि थाहा भयो र थाहा छ उहाँलाई. बुझ्दै हुनुहुन्छ? त्यसपछि उहाँले मण्डलीलाई के गर्नुभयो? पवित्र आत्मा पठाइदिनु भयो. अब पवित्र आत्माले कसको विषयमा बोल्नुहुन्छ त भन्दाखेरि यीशु ख्रीष्टले भन्नुभएको कुरा चाहिँ के गर्नुहुन्छ? सम्झना दिलाइदिनुहुनेछ, पूर्ण सत्यतामा डोराउनुहुन्छ. पूर्ण सत्यता भने के हो त भन्दाखेरि जति पनि सिक्रेट्सहरू छ बाइबलको सबै सत्यता चाहिँ अब रिभिल हुँदछ। आमेन, बुझ्दै हुनुहुन्छ? त्यसो हो भने येशु ख्रिस्टको दोस्रो आगमनको विषयमा अब मण्डलीलाई पनि जानकारी छ, बुझ्दै हुनुहुन्छ? आमेन, अब नो मोर सिक्रेट्स, तर मण्डलीलाई पनि थाहा छ। आउनुहोस्, यसै कारणले गर्दाखेरि त वचनमा लेखिएको छ है, पहिलो थेसलोनिकी 5:1 पढिदिनुहोस् त। मण्डलीलाई थाहा छ भनेर कतै लेखिएको छ र छ, त्यही पद हामी हेर्नेछौँ। पहिलो थेसलोनिकी 5:1 ब्रदर अमर पढिदिनुहोस् त। पहिलो थेसलोनिकी 5:1 यहाँ हेर्नुहोस् त के भनेको छ त, समय र बेला बखतको विषयमा, समय र के को विषयमा, बेला बखतको विषयमा मैले तिमीहरूलाई लेख्नुपर्ने तिमीहरूलाई खाँचो छैन। अब यो कुन समय र कुन बेला बखतको कुरा हो त, होइन र? अब पहिलो थेसलोनिकी 4:16-18 पद पनि पढिदिनुहोस् त। सोह्रदेखि अठारसम्म पहिलो थेसलोनिकी
त्यसपछि हामी जीवित भएर रहिरहेका प्रभुलाई आकाशमा भेट्न उनीहरूसित एकसाथ बादलमा उठाइनेछौँ, अनि त्यसरी हामी सधैँ प्रभुको साथमा रहनेछौँ।
हो यो कुन विषय र घडीको बारेमा तिमीहरूलाई बताउन जरुरत छैन त, येशु ख्रीष्टको दोस्रो आगमनको विषयमा। किन, कन्टेक्स्ट के को छ? कन्टेक्स्ट त दोस्रो आगमनको विषयमा छ नि, होइन र? अब अहिले हेर्नुहोस् है, 1500 AD मात्रै यो वचनको चाहिँ है अध्याय, त्यसपछि पद चाहिँ छुट्टाइएको हो के, त्योभन्दा अगाडि त नि है प्रेरित पावलले थेसलोनिकीको मण्डलीलाई यो कुरा लेख्दै गर्नुहुँदाखेरि उहाँले सबै छुट्टाएर लेख्नु भएको थिएन, उहाँले त लस्करै सबै कुरा लस्करै लेख्दै जानुभएको, बुझ्दै हुनुहुन्छ? अब कन्टेक्स्ट चाहिँ के को हो त भन्दाखेरि दोस्रो आगमन हो, दोस्रो आगमनको विषयमा है, समय घडीको विषयमा चाहिँ मैले तिमीहरूलाई बताइराख्न जरुरत छैन। अब तल 5:2 पद पढिदिनुहोस् त। किन किन बताइराख्न जरुरत छैन त, हो तिमीहरू आफैलाई राम्ररी थाहा छ के, मैले तिमीहरूलाई बताइराख्नु जरुरत छैन। किन, तिमीहरूलाई यो आवश्यक छैन भनेर होइन नि, आवश्यक छैन भनेर होइन क्या, हामी कति कुरा बताउँदैनौँ, किन बताउँदैनौँ, किनभने कुनै कुराहरू आवश्यक हुँदैन तब बताउँदैनौँ नि, होइन? तर यो आवश्यक नभएर होइन, तर किन नबताउने भनेको त पावलले भन्दाखेरि तिमीहरूलाई सबैलाई राम्ररी थाहा छ, राम्ररी थाहा छ तिमीहरूलाई। आमेन, बुझ्दै हुनुहुन्छ? हो त्यसो हो भने अब मण्डलीलाई पनि पवित्र आत्माको प्रकाशद्वारा दोस्रो आगमनको विषयमा चाहिँ जानकारी छ। आमेन, र पहिलो मण्डलीलाई यी सबै कुराहरू प्रकाश पारिएको थियो, त्यसै कारणले त बाइबल लेखिएको छ। आमेन, हालेलुया। हो अब यो विषय चाहिँ के हो त, अब हामीले एकदमै बुझ्न जरुरी छ। अब हेर्नुहोस् है त, अब दोस्रो आगमनको विषयमा हामीले पढ्नको लागि चाहिँ 5 भागहरूमा चाहिँ हामीले विभाजित गरेका छौँ, पाँचवटा भाग। पहिलो कुरा चाहिँ वाइ इज जिजस सेकेन्ड कमिङ, किन त येशु ख्रिस्टको दोस्रो आगमन, होइन? पहिलो भाग हामी यसलाई हेर्नेछौँ। दोस्रो जेनरल एक्सपेक्टेसन, जेनरल एक्सपेक्टेसन भने चाहिँ के हो त भन्दा साधारणत है दोस्रो आगमन भन्ने बित्तिकै मानिसहरूले के आशा अपेक्षा गरेका छन् भन्ने राख्दछन् भन्ने कुरालाई हामी हेर्नेछौँ। दोस्रो हेर्नुहोस् है, याद गर्नुहोस् र लेख्नुहोस्, चिपोट गर्नुहोस् है। तेस्रो चाहिँ हाउ डज जिजस कम, यिसु ख्रिस्ट कसरी आउनुहुन्छ, कसरी आउनुहुन्छ यिसु ख्रिस्ट। तेस्रो र चौथो हाउ टु आइडेन्टिफाई जिजस, यिसु ख्रिस्टलाई कसरी चिन्ने त, होइन हो कि होइन? यिसु ख्रिस्टलाई कसरी चिन्ने, चिन्नु त पऱ्यो नि त। अब यिसु ख्रिस्ट आउनु भइसक्यो भनेर त अब हामीले बुझ्नको निम्ति त ट्याक्कै चिन्नु पऱ्यो नि, होइन? ब्रदर अनिल कस्तो छ भनेर गर्नको निम्ति त हामीले ट्याक्कै चिन्नुपर्छ नि त, होइन? हो त्यस्तै हाउ कसरी र डेट अफ हिज सेकेन्ड कमिङ, हो उहाँ कुन समयमा आउनुहुन्छ, डेट्सलाई पनि हामी हेर्नेछौँ। हेर्नुहोस् है, म आउँछु भनेर भन्यो भने कहिले आउँछु त, कुनै न कुनै समयमा, कुनै न कुनै दिनमा, कुनै न कुनै है घडीमा त आउँछु नि त। त्यसो हो भने येशु ख्रिस्टको पनि समय घडीको विषयमा हामी कहिले आउनुहुन्छ भन्ने कुरालाई, त्यो विषयलाई पनि हामी हेर्ने नै छौँ। आउनुहोस् अब हामी पहिलो भागमा हामी प्रवेश गरौँ। पहिलो भाग चाहिँ के हो त, वाइ इज जिजस सेकेन्ड कमिङ, किन हो त येशु ख्रिस्ट किन आउनु पर्दछ, होइन? दोस्रो आगमन किन हुनुपर्दछ भन्ने विषयमा अब हामी प्रवेश गर्नेछौँ। सो सबैभन्दा पहिले चाहिँ येशु ख्रिस्ट किन आउनु हुँदछ त भन्दाखेरि, हजार वर्षको राज्य गर्नको निम्ति उहाँ आउनुहुन्छ। आमेन, यो त हामीले सुनिराखेका छौँ, होइन? हजार वर्ष आउनुहुन्छ, राज्य गर्नुहुन्छ, राज्य हामीले सुनिराखेका छौँ, हो? यो कुरा पहिलो पोइन्ट यो भयो। अब प्रकाश 20:4-6 हामी यो कुरालाई प्रष्टै पाउँदछौँ। दोस्रो कुरा, उहाँ किन आउनुहुन्छ त भन्दाखेरि, यो पिक्चर हेरेर केही कुरा याद गर्नुभयो तपाईँहरूले? शैतानको शिर कुच्चाउनको निम्ति उहाँ आउनु हुन्छ है। जुन कुरा हामीले पाठ 21 हामीले विस्तृत रूपमा अध्ययन गरिसकेका छौँ, हामीले के कुन पाठमा हामीले अध्ययन गऱ्यौँ त भन्दाखेरि, कुन शीर्षकमा भन्दा, सिड अफ अ वुमन एन्ड सिड अफ अ सर्पेन्ट, हो, स्त्रीको सन्तान र सर्पको सन्तान भन्ने विषयमा हामीले यी कुराहरूलाई अध्ययन गरिसकेका छौँ, होइन? यो चाहिँ उत्पत्ति 3:15 छ। ओके, त्यसो भए शैतानको शिर कुच्चाउनको निम्ति उहाँ आउनुहुँदछ। अर्को चाहिँ के हो त भन्दाखेरि, उहाँ न्याय गर्नको निम्ति आउनुहुँदछ। के गर्नको निम्ति? न्याय गर्नको निम्ति। अब तपाईँहरूलाई म एउटा प्रश्न गर्न चाहन्छु, न्याय चाहिँ है, न्याय चाहिँ 24 घन्टाको हुन्छ, हो? कति कति हुन्छ न्याय, कति समय? चौबिस घन्टाको न्याय हुन्छ, होइन र? हजुर, कति हामीले जजमेन्ट भन्ने पाठमा हामीले अध्ययन गरिसकेका छौँ, बताइदिनुहोस् त। हो, 24 घन्टाको निम्ति होइन, हजार वर्ष, बुझ्दै हुनुहुन्छ? त्यसो भए उहाँले न्याय गर्नु हुँदाखेरि चाहिँ फट 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 हामीले है पहिले सोचेको जस्तो र साधारण मानिसहरूले बुझ्नुभएको जस्तो होइन, हजार वर्षको चाहिँ हुँदछ। अनि जुन कुरा हामीले हेरिसकेका छौँ, न्याय कसरी हुन्छ भन्ने कुरालाई पनि हामीले हेरिसकेका छौँ, होइन? न्यायमा दुईवटा कुरा हुन्छ भन्ने कुराले हेरेका थियौँ। पहिला के हो, सत्यता दिने अनि त्यो अनुसार चाहिँ जज गरिने भन्ने कुरालाई हामीले अध्ययन गरिसकेका छौँ। र अर्को चाहिँ के हो त भन्दाखेरि, उहाँको मण्डलीलाई भेला गर्नको निम्ति उहाँ आउनुहुन्छ। हेमेन, पहिलो योहन्ना, माफ गर्नु होला, योहन्ना 14:2-3 पढिदिनुहोस् त, हाम्रो ब्रदर अनिल पढिदिनुहोस् त, योहन्ना 14:2-3।
मेरा पिताको घरमा धेरै वासस्थानहरू छन्, त्यसको त्यस्तो नहुँदो हो त मैले तिमीहरूलाई भनेको थिएँ म तिमीहरूका निम्ति ठाउँ तयार पार्न जान्छु, अनि गएर मैले तिमीहरूका निम्ति ठाउँ तयार पारेँ भने म फेरि आउनेछु अनि म जान्छु त्यहाँ तिमीहरू पनि हौ भनेर म तिमीहरूलाई आफ्नो कहाँ दिन दिनेछु।
यहाँ यीशु ख्रीष्टले चाहिँ के भन्नुभएको छ त, मेरा पिताको घरमा धेरै वासस्थानहरू छन्, हो म जान्छु तिमीहरूको निम्ति वासस्थान तयार पार्छु र फेरि म तिमीहरूलाई के गर्न आउँछु, लिन आउँछु। आमेन। हो, उहाँ किन आउनुहुँदछ त भन्दाखेरि उहाँको मण्डलीलाई भेला गर्नको निम्ति उहाँ आउनुहुन्छ। आमेन। र अर्को उहाँले के गर्नुहुन्छ त भन्दाखेरि शैतानलाई चाहिँ के गर्नुहुन्छ, बाँध्नको निम्ति आउनुहुन्छ हजार वर्षको निम्ति, जुन कुरा प्रकाश 20:2 लेखिएको छ। आमेन। बुझ्दै हुनुहुन्छ, हामीले बारम्बार प्रकाश 20:1 हामीले हेरिराखेका छौँ, त्यसै कारणले गर्दा तपाईँले टिपोट गर्नुहोस् र फेरि एकपटक घर गएर पढ्नुहोस्, 20:2 लेखिएको छ। र अर्को चाहिँ के हो त भन्दाखेरि नि उहाँ किन आउनुहुन्छ त भन्दा सबैजनालाई चाहिँ रेजुरेक्ट गर्नको निम्ति, है रेजुरेक्ट गर्नको निम्ति आउनुहुन्छ। अब हेर्नुहोस् त, हाम्रो जतिजना पुस्ता हामीले नदेखेका हाम्रो हजुर बाउ जिजु बाजे होइन सबैजना चाहिँ के गर्नुहुन्छ त भन्दाखेरि यही पृथ्वीमा चाहिँ रेजुरेक्ट हुनुहुन्छ। आमेन। त्यो क्षण कस्तो आनन्दको क्षण हुनेछ। हेर्नुहोस् त, सबैजना हामीलाई त 3 भन्दा थाहा छैन, तर 3 भन्दा पनि अब अगाडि अगाडिको सबै 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 चाहिँ के गर्नुहुन्छ, आउनुहुन्छ। अब उहाँ आउनुहुँदाखेरि चाहिँ सबैजनाको चाहिँ के हुनेछ, रेजुरेक्ट हुनेछ। अब अर्को, सबै शैतानलाई पनि उहाँले बाँध्नुहुन्छ होइन, रेजुरेक्ट पनि गर्नुहुन्छ। अब सबै कुरा के का लागि त भन्दाखेरि हिब्रू 9:28 प्रष्ट लेखिएको छ, मुक्ति दिनको निम्ति। आमेन। के को निम्ति, मुक्ति दिनको निम्ति। आउनुहोस् हामी हिब्रू 9:28 हामी हेर्नेछौँ। श्रेष्ठ मुना पढिदिनुहोस् त हिब्रू 9:28।
त्यसरी नै क्रिस्ट पनि धेरैजनाका पापहरू बोक्न एकपल्ट चढाइनु भयो, अनि उहाँको बाटो हेर्नेहरू कहाँ उहाँ दोस्रो पटक बिना पाप मुक्तिका निम्ति देखा पर्नुहुनेछ।
आमेन। दोस्रो पटक चाहिँ हेर्नुहोस् त यहाँ, उहाँ दोस्रो पटक बिना पाप मुक्तिका निम्ति देखा पर्नु हुनेछ। आमेन। अनि यही कुरा हामीले 3 है, 3 पढ्दै गर्दाखेरि नि हामीले पढेका थियौँ है, तपाईँहरूलाई याद छ होला, यसैया 35 हामीले चाहिँ हेरेका थियौँ नि होइन र, तेस्रो मार्ग खोलिनेछ, राजमार्ग खोलिनेछ, तेस्रो बाटो हो, त्यहाँबाट चाहिँ सबैजना चाहिँ राजमार्गबाट भएर चाहिँ जानेछ भन्ने कुरामा हामीले हेरिसकेका छौँ। अब यो रह्यो पहिलो भाग, यीशु ख्रीष्ट को दोस्रो आगमन किन हुँदछ भन्ने कुरालाई हामीले हेऱ्यौँ पहिलो भाग। अब दोस्रो चाहिँ के हो त भन्दाखेरि के थियो दोस्रो, जेनरल एक्सपेक्टेसन, साधारण अपेक्षा आशा है। दोस्रो आगमन भन्ने बित्तिकै के आउँदछ त र के विश्वास गरिराखेका छन् त भन्ने कुरालाई अब हामी हेर्नेछौँ। यीशु ख्रीष्ट आउनुहुन्छ, ए स्वर्गदूतहरूसँग सररर आउनुहुन्छ यीशु ख्रीष्ट है, आउनुहुन्छ र आउँदै गर्नुहुँदाखेरि चाहिँ के बच्छ त, टु गरेर तुरै बच्छ होइन, तुरैको साथमा चाहिँ उहाँ आउनुहुन्छ र सबैजनाले देख्नेछ हो भन्ने कुरा चाहिँ साधारणतया विश्वास गरिन्छ। पहिलो थेसलोनिकी 4:16-17 अघि भर्खर पनि हामीले हेऱ्यौँ, उहाँ चाहिँ ठुलो कौला शोषितसँग आउनुहुनेछ होइन, केमा, परमेश्वरको तुरैको आवाजमा आउनुहुनेछ भनेर लेखिएको छ नि त हो। त्यही भएर साधारणतया विश्वास चाहिँ है, अपेक्षा चाहिँ यही गरिन्छ। अनि त्यसपछि के हुन्छ त भन्दाखेरि सार्टसुट ऱ्याप्चर हुन्छ होइन र, यही हो नि ऱ्याप्चर हुन्छ, ऱ्याप्चर हुन्छ। अब ऱ्याप्चर हुँदा चाहिँ के हुन्छ त भन्दाखेरि, दुईजना जाँतो पिँधिराखेको बेलामा एकजना स्वात बिलाउँछ, होइन? त्यसपछि गाडी चलाइराखेको छ भने, होइन, ड्राइभर यदि क्रिस्चियन हो भने ड्राइभर स्वाट्टै जान्छ। अब बाँकी सबैजना चाहिँ के हुन्छ? अब प्लेन चलाइरहेछ भने पाइलट क्रिस्चियन हो भने के हुन्छ? पाइलट त स्वाट्टै उठाइ लगिन्छ। बाँकी सबै प्यासेन्जरहरूको चाहिँ के हुन्छ होला? हो, यस्तो यस्तो है साधारणतय विश्वास गरिन्छ के, हामीले सुनेका छौँ नि, छैन र? हो, अनि बाइबलमा पनि छ। अनि अर्को के कुरा छ, दुई दुईजना चाहिँ बेडमा है खाटमा सुतिराखेको हुने चाहिँ एकजना चाहिँ स्वाट्टै बिलाउने छ, होइन र? बारीमा दुईजना काम गरिराखेको हुन्छ, एकजना स्वाट्टै बिलाउँछ। हो, यस्तो यस्तो चाहिँ साधारणतय अपेक्षा गरिन्छ। तर हामी वास्तवमा ऱ्याप्चर भन्ने कुरा चाहिँ के हो त, बाइबल अनुरूप के हो भन्ने कुरा चाहिँ हामी आगामी दिनहरूमा हेर्ने नै छौँ है। आज हामी डिपली जाँदैनौँ, तर साधारणतय मानिसहरूले अपेक्षा गर्ने कुरा यो हो नि त। यसै कारणले गर्दाखेरि हामीले यो कुरालाई अलिकति छुने प्रयास मात्र हामीले गऱ्यौँ। अब अर्को दोस्रो पद, अर्को पद हामी हेरौँ त, पहिलो थेस्सलुनीकी 5:2 पढिदिनुहोस् त ब्रदर जोएल। पहिलो थेस्सलुनीकी 5:2 हामीले अघि पनि हेरिसकेका छौँ, फेरि हेर्नेछौँ। ल हेर्नुहोस् त, यहाँ हेर्नुहोस् त के लेखेको छ। अघि भर्खरै हामीले पहिलो थेस्सलुनीकी 4:16-18 हामीले हेर्दै गर्दा त्यहाँ के लेखेको थियो, तुरैको साथमा हो, टो गरेर तुरै पुगेर चाहिँ यसु ख्रिस्ट आउनुहुन्छ भनेर यहाँ लेखिएको छ। अनि फेरि यहाँ तल त फेरि यहाँ के भयो, के लेखिएको छ त भन्दाखेरि, फेरि पढिदिनुहोस् त, याद गर्नुहोस् है। ल हेर्नुहोस् त, यहाँ के भनेको छ, चोर जसरी आउँछ उहाँ त्यसरी नै आउनुहुन्छ। हो, अब चोर कसरी आउँछ, तुरै टो आम कमिङ भन्दै आउँछ, म चोर नआउँदैछु भनेर आउँछ चोर। हेर्नुहोस् है, अब यहाँ त के लेखिएको छ त, चोर जसरी आउँछ उहाँ त्यसरी नै आउनुहुन्छ, याद गर्नुहोस् है। अब यो दुईवटा पद नै, यी दुई पदहरू नै चाहिँ के छ त, दुई पदहरूमा यसो साधारण हेर्ने हो भने मिलापमा हामी देख्दैनौँ। हो, एउटा पदले तुरै फुकेर आउँछ भनेर लेखिएको छ, अर्को पदले चाहिँ फेरि सटक सुटुक चोर जसरी आउँछ भनेर लेखिएको छ। हो, त्यसो भए के हो त, येशू ख्रीष्ट कसरी आउनुहुन्छ, तुरै फोकेर सबैले सुन्ने गरेर आउनुहुन्छ कि साटक सुटुक चोर जसरी आउनुहुन्छ उहाँ, होइन र? हो कि होइन? अर्को पद पनि हामी हेर्नेछौँ, पढिदिनुहोस् त पहिलो, यो माफ गर्नु होला, पद प्रेरित 1:11 सिस्टर रोमी पढिदिनुहोस् त। प्रेरित 1:11
तिमीहरू किन आकाशतिर हेर्दै उभिँदैछौ, तिमीहरूको बिचबाट स्वर्गमा उठाइनु भएको यही येशु नै यही प्रकारले आउनुहुन्छ जसरी तिमीहरूले उहाँलाई स्वर्गतिर जाँदै
जाँदै गर्नुभएको। अब हेर्नुहोस् त, यहाँ जसरी येशु ख्रीष्ट यहाँबाट अहिले जाँदै हुनुहुन्छ त्यसरी नै उहाँ आउनुहुनेछ भनेर पनि यहाँ लेखिएको छ, होइन र? अब यो समयमा उहाँ चाहिँ कहाँ हुनुहुन्थ्यो त भन्दाखेरि, तपाईँले 12 पद हेर्नुभयो भने जैतुन डाँडामा चाहिँ, जैतुन डाँडाबाट चाहिँ उहाँ स्वर्गतिर उठाइ लगिनु भएको थियो। यसै कारणले गर्दा ए जसरी जानुहुन्छ त्यसरी आउनुहुन्छ भनेपछि के गर्नुहुन्छ, उहाँ जैतुन डाँडामा नै आउनुहुन्छ। हो नि, सुन्नुभएको छ, जैतुन डाँडामा नै उहाँ आउनुहुन्छ है भनेर चाहिँ बुझ्ने गरिन्छ साधारणतय, हेर्नुहोस् है, साधारणतय यो बुझ्ने गरिन्छ। र अब जैतुन डाँडामै आउनुहुन्छ उहाँ भनेर धेरै मानिसहरू जैतुन डाँडामै अब यसु ख्रिस्ट कहिले आउनुहुन्छ भनेर चाहिँ कुरेर बसिराखेको पनि हामीले सुनेका छौँ। अर्को पद प्रकाश 1:7 पद पढिदिनुहोस् त ब्रदर अनिल, प्रकाश 7:1, 1:7 हजुर, प्रकाश 1:7
हेर उहाँ बादलहरूको साथमा आउनुहुन्छ र हरेक आकाशी उहाँले देख्नेछ, उहाँलाई खोज्नेहरूले पनि, अनि उहाँको कारणले पृथ्वीका सबै कुराहरूको विचार गर्नेछन्। त्यस्तै होस्,
अब यहाँ हेर्नुहोस् त, यहाँ फेरि के लेखिएको छ, हेर हरेक आँखाले देख्नेछ। हो अब अघि भर्खरै हामीले हेरेको प्रेरित 1:11 हेर्दै गर्दाखेरि त्यहाँ सबैजनाले देखेका थिए कि है, बचेकुचेको केही चेलाहरूले मात्रै चाहिँ येशु ख्रीष्टलाई देखेका थिए। हो, त्यहाँ बसेका मानिसहरूले मात्रै देखेका थिए नि होइन र? फेरि यहाँ प्रकाश 1:7 हेऱ्यो भने फेरि हरेक आँखाले देख्नेछ, हरेकले देख्छ भने त सबैले देख्नु पऱ्यो नि होइन र? त्यसो हो भने हेर्नुहोस् त, प्रेरित 1:11 र प्रकाश 1:7 फेरि यहाँ अमिल्दो जस्तै देखिन्छ क्या होइन र? अमिल्दो जस्तै देखिन्छ। फेरि अब हामीलाई प्रश्न आउँछ, त्यसो भए येशु ख्रीष्ट चोर जसरी सुटुक्क आउनुहुन्छ कि हरेक आँखाले देख्ने गरेर आउनुहुन्छ कि होइन? कसरी आउनुहुन्छ त, कसरी आउनुहुन्छ? आउनुहोस् हामी अर्को एउटा पद पनि हामी पढ्नेछौँ, प्रकाश माफ गर्नु होला, योहन्ना 14:19 हाम्रो कसले सिस्टर सुनितालाई पढिदिनुहोस् त, योहन्ना 14:19 ल हो हेर्नुहोस् त, यहाँ के लेखेको छ त, संसारले अब उसो मलाई देख्दैन। हो कि होइन? फेरि पढौँ है हामी, एकदम ध्यान दिएर हेर्नुहोस् है, योहन्ना 14:19 है त, अझै केही समय छ, कसले भन्दै हुनुहुन्छ, येशु ख्रीष्ट होइन, अनि संसारले मलाई फेरि देख्दैन। हो, यहाँ येशुले के भन्नुभयो, संसारले मलाई फेरि देख्दैन हेर्नुहोस् है, अङ्ग्रेजीमा हेर्नुभयो भने एन्ड द वर्ल्ड सेथ मी नो मोर, अब मलाई देख्दै देख्दैन संसारले। अब फेरि अघि भर्खरै हामीले प्रकाश 1:7 त के हेऱ्यौँ त भन्दाखेरि सबैले देख्छ, हो, सारा आँखाले देख्नेछ भनेर भनिएको छ। अब फेरि यहाँ फेरि येशु ख्रीष्टले चाहिँ के भनिराख्नु भएको छ त भन्दा, संसारले अब मलाई कहिले देख्दैन। हो, अब यो यी सबै पदहरू पढ्दै गर्दाखेरि चाहिँ अब हाम्रो है मनमा प्रश्न आउँदछ, अन्त कसरी हुन्छ त, येशु ख्रीष्ट कसरी आउनुहुन्छ त अब, त्यसो है देख्ने गरेर आउनुहुन्छ, साटक सुटुक आउनुहुन्छ, कसरी आउनुहुन्छ, यो प्रश्न आउँदछ। अब यी सबै प्रश्नहरूको उत्तर पाउनको निम्ति फेरि दोस्रो भागमा पनि हामीले 5 कुरालाई चाहिँ अब अध्ययन गर्नुपर्ने हुँदछ, बुझ्दै हुनुहुन्छ? दोस्रो भागमा पनि 5 सब पार्टलाई क्या हामीले बुझ्नुपर्ने हुँदछ। त्यो चाहिँ के हो त भन्दाखेरि, हाउ हि केम, येशु ख्रीष्ट आउँदै गर्नुहुँदाखेरि पहिले पहिलो आगमनमा है, पहिलो पटक उहाँ आउनुहुँदाखेरि चाहिँ कुन प्रकृतिमा कसरी आउनु भएको थियो, हाउ हि केम, हाउ हि केम, हाउ हि डाइड, उहाँ कसरी मर्नुभयो, बुझ्दै हुनुहुन्छ? उहाँ कसरी आउनुभयो पहिलो कुरा हामीले यो बुझ्न एकदमै महत्त्वपूर्ण छ, दोस्रो हाउ हि डाइड, उहाँ कसरी मर्नुभयो भन्ने कुरा हामीले बुझ्न जरुरी छ, तेस्रो चाहिँ हाउ हि वाज रेजुरेक्टेड, हो, कुन प्रकृतिमा उहाँ चाहिँ पुनरुत्थान हुनुभयो, शरीरमै हो कि आत्मिक तौरमा हो केमा हो त, यो कुरा पनि हामीले एकदमै बुझ्न जरुरी छ। र चौथो कुरा, हाउ इज ही नाउ, उहाँ अहिले कुन प्रकृतिमा हुनुहुन्छ, बुझ्दै हुनुहुन्छ? र अन्तिम चाहिँ हाउ विल ही कम अगेन, अब बल्ल आउँछ के, उहाँ कसरी आउनुहुनेछ त अब त्यसो भए, उहाँ फेरि आउनुहुँदा चाहिँ कसरी आउनुहुन्छ? हो यी सबै कुरा चाहिँ अब हामी आउँदो हप्तामा हामी हेर्नेछौँ। आमेन, बुझ्दै हुनुहुन्छ? ल आज हामी यहीँनिर रोक्नेछौँ, आउने हप्तामा चाहिँ हामी यहाँबाट फेरि पनि अगाडि बढ्ने नै छौँ। तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद, अनि आजको वचनमा एकदमै ध्यान दिएर तपाईँहरूले सुन्नुभयो, अनि आजको वचन हामी यहीँ नै राख्नेछौँ।